यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 अर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा हिजो बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा सुनिम वाग्लेले चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, त्यसै गरी पूँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गरेको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धिदर 7% पुग्ने र मूल्य वृद्धि 6% सीमित रहने विश्वास व्यक्त गरेको छ। बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा वाग्लेले मुलुकमा राजनैतिक अस्थिरताको दुष्चक्र समाप्त भई वृहत आर्थिक सुधारको निर्णायक मोड़मा मुलुक उभिएको बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले समष्टिगत आर्थिक परिसूचक सुधार उन्मुख रहेको र सुदृढ़ विदेशी विनिमय संचितसहित वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना रहेको र युवा जनसांख्यिक ठूलो पूँजीका रूपमा रहेको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले बजेट स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने पनि बताउनुभयो। उहाँले सरकार नीति, कानून, संस्था, पद्धति, प्रक्रिया र नेतृत्व परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न कटिबद्ध रहेको बताउनुभयो। उहाँले नीतिगत अन्यलता, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम देखिने शासन प्रणाली निर्माण गर्नु अहिलेको आवश्यकता भएको पनि बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष 2083-84 उद्यम व्यवसायलाई राहत र मध्यमवर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करको दरमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले व्यक्तिगत आयकरको सीमा 10 लाख रूपियाँ पुर्याइएको, व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाइएको, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको, विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरिएको, 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले सरकारको बोझिलो संगठन चुस्त बनाउन संघीय मन्त्रालय 22/18 कायम भइसकेको अवस्थामा विभाग, कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गरिने नीति लिएको बताउनुभयो। उहाँले विभिन्न 31 निकाय खारेज, 6 मर्जर, 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचना गरिने पनि बजेट वक्तव्य मार्फत सार्वजनिक गर्नुभयो। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्य सम्पादन गर्न कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाइएको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताउनुभयो। यसबाट कर्मचारीले हाल खाइपाई आएको तलबको करिब 21% खुद वृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँसम्म पुग्ने अर्थमन्त्री डा वाग्लेले बताउनुभयो। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण तथा दक्षता वृद्धि गर्न अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गरिने उहाँले बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले वैदेशिक लगानी भित्र्याउन थप मुलुकहरूसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गरिने, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई थप सहज बनाइने बताउनुभयो। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशेषीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने नीति बजेट मार्फत घोषणा गरेको हो। सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने, निशुल्क उपलब्ध गराउने मध्येको कम्तीमा 25 प्रकारका औषधि उत्पादन नेपाल औषधि लिमिटेडलाई सक्षम बनाई यहीबाट गरिने बताउनुभयो। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 रूपियाँ पुर्याइएको तथा श्रमिक एवं रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड, रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 खर्ब रूपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डा वाग्लेका अनुसार प्रदेशका लागि 61 अर्ब 50 करोड़ र स्थानीय तहमा 90 अर्ब 20 करोड़ वित्तीय समानीकरण अनुदान जानेछ। प्रदेश र स्थानीय तहमा 4 अर्ब 60 करोड़ र 8 अर्ब 93 करोड़सम्म पूरक अनुदान जानेछ। प्रदेश र स्थानीय तहमा 3 अर्ब 82 करोड़ र 9 अर्ब 40 करोड़ विशेष अनुदानका लागि छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश तहमा 39 अर्ब 72 करोड़ र 2 खर्ब 6 अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। राजस्व बाँडफाँटबाट कुल 1 खर्ब 75 अर्ब रकम जानेछ। बजेटबारे प्रतिक्रिया दिनुहुँदै एमाले नेता एवं पूर्व अर्थमन्त्री डा युवराज खतिवड़ाले बजेटमा व्यवस्था गरिएका नयाँ प्रबन्ध तथा यसको विकास र आर्थिक वृद्धिले सबैलाई लाभ पुग्ने स्थिति हुन्छ कि हुँदैन भन्ने विषय हेर्न बाँकी रहेको बताउनुभयो। उहाँले कर छूट दिएका विषयले अथवा सामाजिक सुरक्षामा गरिएका नयाँ प्रबन्धले तल्लो तहका मानिसलाई कति राहत दिन्छ भन्ने महत्वपूर्ण विषय भएको बताउनुभयो। त्यसैगरी पूर्व अर्थमन्त्री जनार्दन शर्माले मध्यम वर्गको विकास गर्ने लक्ष्य र त्यसपछि रोजगारी वृद्धि गर्ने उद्देश्यमा बजेट केन्द्रित भएको प्रतिक्रिया दिनुभयो। उहाँले बजेट कार्यान्वयन एवं सदुपयोग भएमा आर्थिक विकास र सुशासनका क्षेत्रमा सकारात्मक परिणाम देखिने आशा व्यक्त गर्नुभयो। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेट समग्रमा मिश्रित खालको भएको भन्नुहुँदै वितरणमुखी बजेट अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्ने कुरामा बजेटको सार्थकता निर्भर हुने बताउनुभयो। कांग्रेस नेता एवं पूर्व मन्त्री अर्जुन नरसिंह केसीले बजेटमा लेखिएका भाषा र शब्दहरू मिठा रहेका तर साधन स्रोतको सुनिश्चितता हुन्छ कि हुँदैन भनेर हेर्नुपर्ने बताउनुभयो। बजेट कार्यान्वयनको सुनिश्चितता सबैभन्दा ठूलो कुरा हो। समग्रमा बजेट हेर्दा केही गर्ने उत्साहका साथ आएको भने देखिएको छ उहाँले भन्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ज्ञानेन्द्र बहादुर शाहीले बजेट क्रान्तिकारी भएको उल्लेख गर्दै स्रोत र कार्यान्वयनको पाटो महत्वपूर्ण भएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनीतिक निष्ठा मूल्य मान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भई मुलुकका लागि लाग्नुपर्ने बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा हिजो आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सबै राजनीतिक दल सरकार नेतृत्व सृजनशील विनयशील र जनउत्तरदायी एवं चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले प्राप्त राजनैतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गरिनुपर्नेमा जोड़ दिनुभयो। विशेष समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव प्रधानमन्त्री बालेन्द्र शाह प्रधान न्यायाधीश सभामुख राष्ट्रिय सभाका अध्यक्ष मन्त्रीगण संवैधानिक निकायका प्रमुख नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि उच्च पदस्थ सरकारी अधिकारी र लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागि 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद हिंसा र असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु साझा दायित्व भएको बताउनु भएको छ। उहाँले घर समाज कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विक्रम सम्बत 2063 जेठ 16 गते तत्कालीन पुनस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकार सम्बन्धी महत्वपूर्ण 4 विशेष प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै जेठ 16 गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो। र नेपाली कांग्रेसका सभापति गगन थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गर्नुभएको छ। हिजो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराइने बताउनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।